सभ्य सुसंस्कृत सबल तथा सक्षम नागरिक मुलुकको सम्पत्ति हो। त्यसका लागि नागरिक शिक्षा महत्त्वपूर्ण हुन्छ। यही कुरालाई मध्यनजर गरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रस्तुत गर्दछ कार्यक्रम नागरिक शिक्षा।
हरेक बिहिबार बिहान नेपाल भाषाको समाचार पछि कार्यक्रम नागरिक शिक्षा
रेडियो नेपालका मिडियम वेबका साथै देशभर रहेका एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा एकसाथ सुन्न सकिन्छ। psbnepal.gov.np radionepal.gov.np का साथै रेडियो नेपालको फेसबुक पेजबाट समेत संसारभर सुन्न सकिन्छ।
नमस्कार, नागरिक शिक्षा कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म हुँ भानुभक्त खड्का। नागरिक शिक्षा भनेको केवल अधिकारको जानकारी दिने विषय मात्र होइन, नागरिकलाई आफ्नो कर्तव्य, जिम्मेवारी, अनुशासन र कानुनप्रतिको सम्मानबारे सचेत बनाउने निरन्तर प्रक्रिया पनि हो। सभ्य, जिम्मेवार र उत्तरदायी नागरिक निर्माणका लागि नागरिक शिक्षाको महत्त्वपूर्ण भूमिका रहन्छ। नागरिकले कानुनको पालना गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, अरूको अधिकारको सम्मान गर्ने र समाजप्रति आफ्नो दायित्व पूरा गर्ने संस्कार विकास गर्नु नागरिक शिक्षाको मूल उद्देश्य हो। यसै सन्दर्भमा आज हामी सडक सुरक्षाको विषयमा कुरा गर्छौँ। सडकमा हिँड्ने प्रत्येक व्यक्ति, चाहे उनी पैदल यात्री हुन्, साइकल चालक, मोटरसाइकल चालक, सार्वजनिक वा निजी सवारी चालक अथवा यात्रु, सबै सडक सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएका हुन्छन्। ट्राफिक नियमको पालना गर्नु कानुनी दायित्व मात्र नभई आफ्नो तथा अरूको जीवनप्रतिको सम्मान पनि हो। नेपालमा बढ्दो सवारी साधन, तीव्र सहरीकरण, सडक विस्तारसँगै सडक दुर्घटनाका घटनाहरू पनि चिन्ताजनक रूपमा देखिएका छन्। अधिकांश दुर्घटनाको कारण सडकको अवस्था मात्र नभई तीव्र गति, लापरवाही, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने प्रवृत्ति, हेलमेट वा सिट बेल्ट प्रयोग नगर्नु, मोबाइल फोनमा कुरा गर्दै सवारी साधन चलाउनु, जेब्रा क्रसिङको प्रयोग नगर्नु तथा ट्राफिक नियमको व्यवस्था गर्नु जस्ता मानवीय कमजोरीहरू रहेका छन्। यस्ता दुर्घटनाले हरेक वर्ष ठूलो संख्यामा मानिसको ज्यान जाने, धेरै घाइते तथा अपाङ्ग हुने र परिवार तथा राष्ट्रले ठूलो सामाजिक तथा आर्थिक क्षति बेहोर्नु पर्ने अवस्था सृजना भएको छ। सडक सुरक्षा सुनिश्चित गर्न सरकार, ट्राफिक प्रहरी र सम्बन्धित निकायको भूमिका महत्त्वपूर्ण भए पनि यसमा सबैभन्दा ठूलो भूमिका स्वयं नागरिकको पनि हुन्छ। जब नागरिकले ट्राफिक नियमलाई बाध्यता होइन, आफ्नो जीवन र अरूको सुरक्षाका लागि आवश्यक अनुशासनका रूपमा स्वीकार गर्छन्, तब मात्र सुरक्षित सडक संस्कृतिको विकास सम्भव हुन्छ। परिवार, विद्यालय, सञ्चार माध्यम, स्थानीय तह तथा समुदायले पनि सडक सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान दिन सक्छन्। आजको नागरिक शिक्षा कार्यक्रममा हामी ट्राफिक नियम र सडक सुरक्षाका विविध पक्षबारेमा छलफल गर्दैछौँ। ट्राफिक नियमको महत्त्व, नागरिकको दायित्व, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, दुर्घटना न्यूनीकरणका उपाय तथा सुरक्षित र जिम्मेवार सडक संस्कृतिको विकासमा नागरिकको भूमिकाका बारेमा आज हामी एकजना अनुभवी विज्ञसँग कुराकानी गर्छौँ। उहाँ हुनुहुन्छ चोटपटक रोकथाम अनुसन्धानकर्ता डाक्टर पुष्पराज पन्त।
सर, हजुरलाई कार्यक्रम नागरिक शिक्षामा स्वागत छ।
हजुर, धन्यवाद।
यो सडक सुरक्षा र ट्राफिक नियमलाई नागरिक शिक्षाको महत्त्वपूर्ण विषय किन मानिन्छ र यसको नागरिकको दैनिक जीवनसँग कस्तो सम्बन्ध हुन्छ?
ट्राफिक भनेको अङ्ग्रेजी शब्दको नेपालीमा गाडी मोटरहरू बाटोमा गुड्छन्, त्यसलाई चाहिँ ट्राफिक भनिन्छ। ट्राफिक प्रहरी भनेको त्यसलाई चाहिँ हेर्ने मानिस, ट्राफिक प्रहरी। यो अनुशासन, यसमा अनुशासन धेरै ठुलो कुरा छ। किनभने अनुशासन भएन भने त्यहाँ एक अर्कासँग ठोकिने अथवा एक त्यो ठोकेर त्यसबाट विभिन्न किसिमका दुर्घटना हुने सम्भावना हुन्छन्। त्यसका लागि नियम बनाइदिएको हुन्छ। जस्तै उदाहरणको लागि, बाटो त उही हो तर दायाँ र बायाँमा चाहिँ दायाँबाट हिँडेपछि बायाँ दिशामा जान नमिल्ने, त्यो नियम हो नि त। तर बाटो खुला छ, गाडी त जान सक्छ हो। त्यसलाई अब त्यो चालकले त्यो नियममा राख्नुपर्ने हो। यसरी नियम र अनुशासन सँगसँगै जोडिन्छ। यो अनुशासन नगरे पनि हुन्छ, गाडी त अनुशासन नभए पनि चल्छ, तर अनुशासन नभयो भने दुर्घटना हुन्छ।
अनुशासन चाहिँ नागरिकको दैनिक जीवनसँग सम्बन्धित छ।
त्यो त हजुर, हामी सडककै मात्र कुरा नगरौँ, हरेक चिजमा अनुशासन। जस्तै हजुरलाई उठ्ने सुत्ने खानेदेखि लिएर हरेक कुराको एउटा नियम हुन्छ नि, दैनिकी हुन्छ। त्यस्तै अब यसको कस्तो छ भने, यसबाट मैले दुर्घटना हुन्छ त भने, दुर्घटनामा संलग्न हुने त व्यक्तिहरू हो नि, अनि त्यो दुर्घटनाको शक्ति त्यसको परिमाण हेरेर मान्छे कि त घाइते हुन्छ कि त मर्छ। अब फेरि यसलाई दैनिक जीवन, हजुरले भन्नुभयो नि दैनिक जीवनमा यात्रा कसले गर्छ भनेपछि, कुनै एक ठाउँबाट अर्को ठाउँमा जाने काम भएको मान्छे अथवा रोजगार भएको मान्छे अथवा शिक्षा लिन जाने मान्छे, बिना कामको मान्छे त हिँड्दैन नि बाटोमा
हो।
त्यस कारणले यसले त दैनिक जीवन पनि कसको भने क्रियाशील सक्रिय व्यक्तिहरूको दैनिक जीवनलाई सम्झिनु, कसैको निधन भयो भने त त्यो त्यसको अन्त्य नै भयो, तर दुर्घटनामा घाइते अपाङ्ग भयो भने त्यो जीवनभर त्यो पीडा लिएर बाँच्नु पर्ने। त्यस कारण यो चाहिँ हाम्रो, तर अर्कोतिर जोड्नुहुन्छ भने हाम्रो यात्रा भनेको मानवको लागि एउटा छुट्याउन नसकिने कि, हाम्रो दैनिक क्रियाकलापहरूमा छुट्याउन नसकिने यात्रा भनेको लामो दूरी मात्र नहुनसक्छ, छोटो छोटो पनि हुनसक्छ। त्यसो भए मान्छेले त सधैँ यात्रा गर्नुपर्छ, त्यसै कारणले यो एक आपसमा निकै जोडिएको विषय छ। किनभने सडक दुर्घटनामा पर्ने धेरैजसो पैदल यात्री हुन्छन् भन्ने मान्यता छ, किनभने मानव जाति त एकदमै कमजोर हो नि त बनावट, शारीरिक बनावटको हिसाबले। अब त्यत्रो गाडी मोटर फलामको इन्जिन भएको त स्पिडमा आइरहेको, त्यसले हिर्काउँदा त हाम्रो टाउकोमा हो भने त्यसको छुट्टै असर हुन्छ, जिउमा हो भने छुट्टै असर हुन्छ, हड्डीमा हो भने छुट्टै असर हुन्छ, त्यसले चाहिँ फरक फरक परिमाणको हामीलाई घाइते बनाउँछ।
त्यसो भए सर, यो अब सडक दुर्घटना न्यूनीकरणमा सरकारले मात्र होइन प्रत्येक नागरिकले निर्वाह गर्नुपर्ने प्रमुख जिम्मेवारीहरू चाहिँ के हुन सक्छन्?
छोटो उत्तर दिनुपर्नेमा अनि अलि लामो चाहिँ हुनसक्छ, किनभने यो सरकारले चाहिँ एउटा यस्तो हाम्रो नियम छ भन्ने कुराको सचेतना, शिक्षा, जानकारी प्रष्ट रूपमा दिएको छ भने, अनि त्यसपछि नागरिकले त्यसलाई पालना गर्नुपर्छ, र त्यो पालना गराउने निकाय पनि सरकारले तोकिदिएको हुन्छ, र त्यो पालना गरेन भने दण्ड जरिमाना हुने काम हुन्छ। सरकार भनेको त एउटा सिस्टम हो, त्यो देखिँदैन नि, त्यसको लागि देखिने भनेको सरकार भनेको कहाँ कहाँ देखिन्छ म हजुरलाई भन्छु। सडक बनाउने काम सरकारले गर्छ, अनि गाडी मोटर हाम्रो देशमा बन्दैन, त्यसलाई आयात गर्ने अनुमति दिने काम पनि सरकारले गर्छ, अनि त्यसपछि चालकहरूलाई अनुमति पत्र जुन लाइसेन्स भन्छ त्यो दिने काम पनि उसले गर्छ। सवारी साधनहरू गुणस्तरीय छन् कि छैनन्, चल्न योग्य छन् कि छैनन् भनेर चेक पनि सरकारले गर्छ, र अघि भने जस्तै त्यो नियम मानेको छ कि छैन भनेर ट्राफिक प्रहरीले त्यो नियमको पालना गराउँछ। यी सबै सरकारका रूपमा संलग्न छन्। अनि यसका अतिरिक्त अब आयो नागरिकको कर्तव्य, यस्तो पनि हुन्छ कि बाटो राम्रो छ, गाडी पनि राम्रो छ, चलाउने मान्छे नराम्रो छ भने पनि दुर्घटना हुन्छ। त्यसो भने त्यो त व्यक्ति हो अब होइन, अनि त्यो व्यक्ति फेरि एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दाखेरि, मानव यो सार्वजनिक यातायात हो भने चालकलाई अनावश्यक दबाब दिएर जस्तै यो बाटोमा जान सक्दैन भने पनि गइहाल्छ भन्ने खालको एउटा त्यो पनि हाम्रो परिपाटी हुन्छ। अर्को के हुन्छ भने, आफूले नदेखेको नजानेको बाटो अथवा त्यो अलिकति असुरक्षित जस्तो लाग्यो भने जोखिम लिने चलन पनि हुन्छ। यी सबै त व्यक्तिको आफ्नो निर्णय हो नि त, स्वविवेक हो। यदि त्यहाँ स्वविवेक भएन भने एक थरी हुन्छ। अर्को चाहिँ हाम्रो देशमा धेरै चाहिँ मोटरसाइकलहरू छन्, जस्तै 100 सवारी साधनहरू मोटर वाहनहरू छन् भने त्यसमा 75 जति चाहिँ मोटरसाइकल दुई पाङ्रे अथवा तिन पाङ्रे हुन्छन्। यो मोटरसाइकल भनेको सबैभन्दा जोखिमपूर्ण सवारी साधन हो, किनभने त्यसमा पल्ट्यो भने पनि, त्यो उछिट्टियो भने पनि, जे भए पनि त्यो मान्छेलाई एकदमै घाइते अथवा मृत्यु नै गराउँछ। त्यसमा सुरक्षा के
हुन्छ? हाम्रो देशमा अब चालकले बाहेक पछाडि बसिन्छ नि, जो पछाडि बस्ने यात्री हुन्छ उसले त हेलमेट लाएको कमैले मात्रै देखिन्छ, कमैले मात्रै लाएको देखिन्छ।
त्यो एकदमै त्यसलाई म अवज्ञ भन्छु, किनभने हाम्रो जुन यो कुराको अघि हामीले सरकारको कुरा गऱ्यौँ नि, त्यो सरकारले मैले चाहिँ त्यसलाई सरल भाषामा भने त्यसमा के हुन्छ भने ऐन हुन्छन्, कानुन हुन्छन्। त्यसमा चाहिँ जस्तै सवारी तथा यातायात व्यवस्था ऐन भन्ने हुन्छ, त्यसमा के हुन्छ भने के गर्न हुने के नगर्न हुने अथवा कस्तो गुणस्तरको सवारी साधन चलाउन मिल्ने यो सबै कुरा त्यहाँ तोकेको हुन्छ। त्यसपछि नियमावली हुन्छ, अनि त्यसमा पनि के भनिएको छ भने, अब मैले अघि नै भने नि मोटरसाइकल एकदमै जोखिमपूर्ण सवारी साधन हो, त्यसकारण भरसक त्यसको प्रयोगकर्ता, त्यसमा सवार हुने र चालक दुवैले अनिवार्य रूपमा त्यो सुरक्षा टोप भन्छ हेलमेट लाउनु पर्छ भनेर हाम्रो ऐनमा,
हेलमेटले मात्र पनि त नहोला नि है, हेलमेटले त टाउको अलि जोगायो।
यस्तो छ, त्यो एकदम सही हजुरले भनेको। हाम्रो समस्या के छ भने बाटोमा पनि खाल्डाखुल्डी छ, हेलमेट लाएर दुर्घटना हुनबाट रोक्दैन, हेलमेट लगाएर
टाउको सुरक्षा चाहिँ गर्छ।
हजुर हो, अब यो हजुरहरूले भिडियोहरू अथवा कतिपय अवस्थामा आफैले पनि देख्नु भएको पनि हुनसक्छ, पछाडि बस्ने मान्छेलाई अकस्मात हामीले ब्रेक लगायो भने चालकले त त्यहाँ समात्ने ह्यान्डल हुन्छ, तर त्यो चाहिँ अकस्मात हुँदा त्यो विज्ञानमा हाम्रो होइन 9-10 हुन्छ नि चालको नियम, पहिलो नियममा त्यो स्थिर वस्तु स्थिर रहन चाहन्छ, चलायमान चाहिँ चलायमान रहन चाहन्छ भन्ने एउटा नियम छ नि। मोटरसाइकल रोके पनि त्यो मान्छे चाहिँ चलिरहन चाहन्छ र त्यो मान्छे उछिट्टिएर अनि उल्टो परेर ठ्याक्क पहिलोचोटि टाउको नै ठोकिन्छ। अब यो अवस्था चाहिँ मानिसहरूले परेपछि चाहिँ बुझ्नुहुन्छ, तर समस्या के छ भने नपरुन्जेल बुझ्दैन। योलाई पनि हामीले नागरिक सचेतनाको एकदमै अभावको रूपमा बुझ्नुपर्छ। अनि कतिपय अवस्थामा कस्तो छ भने ट्राफिक प्रहरी बाटोमा छन् भने पहिर्ने त्यो लगाउने नत्र नलगाउने चलन पनि देखिन्छ, यद्यपि त्यसको चाहिँ फाइदा ट्राफिक प्रहरीलाई केही पनि हुँदैन, दुइटैले नलाए पनि ट्राफिक प्रहरीलाई केही पनि हुँदैन, त्यो मान्छे त त्यो चलाउने र नचलाउने त्यो पछाडि बस्नेलाई नै हुने हो।
तर यो अलिक बुझ्दैनौँ हामी,
हो तर यो
कुरालाई तर ख्याल गर्दैनौँ।
यो यस्तो हुँदो रहेछ, त्यो के रहेछ भने अलिकति कस्तो छ भने हामीले यो कन्भिनियन्स भन्छ सहज, के असहज भयो भने केही कुरा हामी जस्तै बाटोहरू पनि सानो अलिकति अप्ठ्यारो छ भने छोटो बाटो जाने जुन चलन हुन्छ नि, लामो बाटो राम्रो छ भने पनि छोटो बाटो खतरा छ भने पनि जाने हुन्छ, तर हामीले चाहिँ त्यो हेलमेट दुईवटा हेलमेट बोक्नु अलि असहज हुने हो कि अथवा किन्न त मलाई लाग्दैन, त्यो किन्न चाहिँ किन्न पैसा नभएर कसैले युज नगरेको होइन होला भन्न म सक्दिनँ, किनभने मोटरसाइकलको कति पैसा पर्छ हजुरहरू हामी सबैलाई थाहा छ, त्यो हेलमेटको बढीमा राम्रो हेलमेट 2000 माथिदेखि सुरु हुँदो रहेछ पाउन, त्यसले टाउको सुरक्षा गर्छ। 3,00,000 मोटरसाइकल किन्ने मान्छेले 2000 हेलमेट किन्न सक्नुहुन्न भन्ने म मान्दिनँ।
तर एउटा क्याफेमा गएर चिया खान चाहिँ हामी फेरि त्यो तप तयार हुन्छ,
यो कुरालाई अब यसलाई चाहिँ श्रोताहरूले नकारात्मक रूपमा नलिएर वास्तवमा ओहो यो ठिक हो नि भन्ने कुराले लिनुभयो भने पक्कै पनि यसले तपाईँ तपाईँको साथीभाइ अथवा आफ्नो परिवारलाई चाहिँ जोगाउँछ।
हजुर, यो सर भनिन्छ नि धेरै दुर्घटना चाहिँ नियमको अभाव भन्दा पनि पालना नगर्ने प्रवृत्तिको कारणले गर्दाखेरि यो दुर्घटनाहरू भइरहेको छ भनिन्छ, सडक दुर्घटनाहरू। त्यसो भए नागरिकमा सुरक्षित सडक संस्कार विकास गर्न कस्तो खालको व्यवहार आवश्यक छ, कस्तो खालको व्यवहार परिवर्तन गर्नु आवश्यक छ?
त्यही त एकदम अघि हेलमेटको कुरा त हामीले गरिहाल्यौँ। अब नागरिक भन्नाले हामी यसमा चाहिँ कहिलेकाहीँ बुझ्दाखेरि श्रोताहरूले यसलाई बुझ्दाखेरि चाहिँ छुट्याइदिन सक्नुहुन्छ, म त्यो नछुट्याउनु होला भनेर म अलिकति वर्णन गर्न चाहन्छु। चालक पनि नागरिक नै हुन्, जो सहचालक पछाडि मान्छे ल्याउनु नागरिक नै हुन्, यात्रुहरू पनि नागरिक नै हुन्, त्यो बसको हकमा ट्रकको हकमा पनि सामान बोक्ने त्यो सामानको धनी पनि नागरिक नै हुन्, अनि त्यसपछि मोटरसाइकल चालक पनि नागरिक नै हुन्, सबै हामी त नागरिक हुँ नि
होइन।
जस्तै अब कहिलेकाहीँ सुनिन्छ नि ठुल्ठुलो नेताजीहरूले बोल्नु पऱ्यो भने पनि नागरिकको हिसाबले त म यस्तो भन्न सक्छु नि भन्नुहुन्छ, भनेपछि त हामी सबै नागरिक हो नि, यो देशभरि बस्ने मान्छे सबै नागरिक हो। अब कुरा कहाँ आयो भने अनि त्यसपछि त्यो नियमहरू त छन्। उदाहरणको लागि म अब अर्को उदाहरण दिन्छु, हाम्रो के हुन्छ भने सडक दुर्घटनाको सबैभन्दा ठुलो कारण चाहिँ गति हो के, गति गति भनेको त्यो पनि विज्ञानसित विज्ञान विषयमा दोस्रो नियम भन्ने हुन्छ, त्यो चालको नियम नै हो। त्यो के छ भने जति तीव्र गतिमा कुनै वस्तु मुभ गर्छ भने चल्छ भने त्यसमा त्यति नै धेरै पोटेन्सियल त्यो इनर्जी हुन्छ कि त्यो भित्र सञ्चित हुन्छ, जब कुनै ठाउँमा त्यो ठुक्किन्छ भने त्यो चाहिँ काइनेटिक रूपमा त्यसले ध्वस्त गर्छ, त्यो त्यो आफैमा मुभिङ गर्दा त काइनेटिक भयो, तर मान्छे जब मोटरसाइकलको तुलना गर्नुहुन्छ भने त्यो त त्यसमा पोटेन्सियल छ नि। यो शक्ति जति ठुलो हुन्छ क्षति त्यति ठुलो हुन्छ। उदाहरणको लागि हामीले ओखर फुटाउने भन्नुहोस् अथवा नरिवल फुटाउने भन्नुहोस्, बिस्तारै हान्दा फुट्दैन, जोरले हान्दा फुट्छ, यो चाहिँ नियम भन्न खोजेको कि मैले। अब यो हाम्रो शरीरमा बसमा भए पनि त्यही हो, मोटरसाइकलमा पनि त्यही हो, जिपमा पनि त्यही हो, जति ठुलो स्पिडमा त्यो चलिरहेको हुन्छ त्यो ठोक्किँदाखेरि त्यति धेरै शक्ति उत्पन्न हुन्छ। अर्को नियम के छ भने शक्ति एक ठाउँबाट अर्को ठाउँमा जान्छ त्यो सकिँदैन नि, त्यो कार त रोकियो तर त्यसको शक्ति अब त्यो भित्र बसेका सबै अङ्ग मान्छेहरूदेखि लिएर सबैमा सर्छ, त्यो सरेपछि हाम्रो शरीरमा क्षति हुन्छ, बिस्तारै भएकोमा क्षति हुँदैन। मैले यो कुरा बयान किन गरेको हो भन्नुहुन्छ भने कतिपय सवारी साधन मोटरसाइकल गाडी कार हेर्नुभयो भने त्यो 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 मोटर कति स्पिडमा चलेको छ भन्ने नाप्ने त्यहाँ एउटा स्पिडोमिटर त्यो राम्रोसित काम गरेको हुँदैन. त्यो काम गर्यो भने त उनीहरूले थाहा पाउँछ चालकले कि म कति गतिमा गइरहेको छु, होइन. त्यो पनि एउटा कारण छ. अर्को हजुरको जस्तै गाडीको चाहिँ कन्डिसन कस्तो हुनुपर्छ भन्ने पनि नियम कानुनहरू छन्. त्यो चाहिँ जाँच पास गर्ने संस्था पनि छ, सरकारी अफिस नै हुन्छ. त्यसले प्रमाणित गरेपछि मात्र चलाउन योग्य छ भन्ने हुन्छ. अब यहाँमा नागरिकहरू हजुर आफै जोड्नु होला कि जस्तै मैले झुटो किसिमले यो गाडी ठिक छ भनेर प्रमाणित गरेँ भने त्यहाँनिर मैले हजारौँ त्यसमा प्रयोग गर्ने नागरिकहरूको जीवनको भविष्यमा क्षति हुन सक्ने सम्भावनालाई मैले त्यो के भन्छ नजरअन्दाज गरेर त्यसलाई चलाउन अनुमति दिएँ. त्यो असुरक्षित थियो, होइन. एउटा त्यो हुन्छ. अर्को कहिलेकाहीँ के हुन्छ, हामीले अक्सर हाम्रो देशमा चालकलाई बढी जिम्मेवार बनाइन्छ के कि त्यो एक किसिमले ठिक पनि हो. कसरी भन्नुहुन्छ भने चालकलाई गाडीको बारेमा सबै थाहा हुन्छ, तर चालकलाई चाहिँ त्यो के भन्छ आत्मसम्मान अधिकार के भन्ने त्यो शब्दावली मैले भन्न जानिनँ. उसले चाहिँ मेरो गाडी खराब छ म चलाउँदिनँ भन्ने एउटा हक अधिकार त्यो चाहिँ छैन, किनभने त्यो मालिकले चलाऊ भनेपछि उसले चलाउनु पर्ने अवस्था छ. यो पनि नागरिकको हो नि, होइन.
विशेष गरी हाम्रो देशको हकमा भन्नुपर्दा सडक दुर्घटनाबाटै धेरैजनाको ज्यान गएको, अङ्गभङ्ग भएको, होइन, अब अशक्त भएर बस्नु परेको स्थिति छ नि त. त्यही भएर हामी सडक दुर्घटनालाई नै जोडिरहेका छौँ. विद्यालय र परिवारले बालबालिका तथा युवाहरूलाई ट्राफिक नियम र सडक सुरक्षाबारे सचेत खेल्नुपर्ने भूमिका चाहिँ के हुन सक्छ?
साँच्चै भन्नुहुन्छ भने हामीले नागरिक सचेतना भन्ने कुरालाई ठिक छ, अब अरू जे गरे पनि गर ट्राफिकमा चाहिँ नियम मान भनेर भन्यो भने मलाई लाग्दैन यो सजिलै उनीहरूले त्यसलाई लिन्छन्. यो एक किसिमको संस्कार, हजुर अघि भन्नुभयो नि संस्कार भन्ने शब्द. संस्कार भनेको शब्द चाहिँ त्यो व्यापक हुन्छ. जस्तै उहाँहरूले मानौ विद्यार्थी र भाइ बहिनी कुरा गर्नु भने यदि उहाँ विद्यालय टाइममा जाने, गृह कार्य सधैँ गर्ने, अथवा शिक्षकले भनेको मान्ने, अथवा मेहनत लगनशील काम गर्ने गर्नुहुन्छ भने उहाँ एउटा संस्कार हो नि. त्यो कुरालाई चाहिँ अब कसैले अब तपाईँ स्कुल जानुहुन्छ, तपाईँ राम्रोसित पढ्नुहोस्, होमवर्क गर्नुहोस् सधैँ भनिराख्नु पऱ्यो भने उहाँ पक्कै पनि त्यसबाट अलिकति फरक बाटोमा गइराख्नु भएको छ भन्ने हुन्छ. त्यो त संस्कारले चाहिँ के हुन्छ भने आफै मेहनती लगनशील हुने कुरा हो. अब यो ट्राफिकको पनि कहिलेकाहीँ कस्तो हुन्छ भने यसको सबैभन्दा नराम्रो पक्ष म राम्रो छु, मलाई राम्रोसित चलाउन आउँछ, अरूको कारणले मात्र मलाई समस्या हुनसक्छ, म चाहिँ ठिक छु, मैले त एकदम राम्रोसित चलाउन सक्छु, जति स्पिड भए पनि कन्ट्रोल गर्ने, यो किसिमको भ्रम एउटा चाहिँ चालकहरू, चालक भन्नाले फेरि प्रष्ट पार्न चाहन्छु, जो मोटरसाइकलको अगाडि बस्छ त्यो पनि चालक हो, जो कार चलाउँछ त्यो पनि चालक हो, ट्रक चलाउने पनि चालक हो, बस चलाउने पनि चालक हो, सबै चालक भनेको गाडी जस्तै चलाउँछ. अक्सर यो विश्वव्यापी समस्या पनि हो, यो मानवको समस्या जस्तै अरू काममा पनि यसलाई जोड्न सक्छौँ. मैले चाहिँ राम्रोसित गर्न सक्छु, मलाई त आइहाल्छ नि भन्ने कुरा यसले नै बिगारेको हुन्छ. तर हाम्रो कमी कहाँनिर छ भने यो समस्या कति ठुलो छ, यसको सुरुवात कहाँबाट हुन्छ, यसलाई हामीले कसरी कम गर्न सक्छौँ भन्ने कुरा समेटेर चाहिँ हामीले शिक्षा सचेतना दियो भने त्यो प्रभावकारी हुन्छ. तर अब बाटोमा मात्रै लेन नकाट्नु, रातो बत्तीमा रोक्नु भन्ने कुराहरू, यो चाहिँ कस्तो भयो भने डिस्क्रिट भन्छ कि यसलाई चाहिँ अरू संसार एकातिर गइराखेको छ, तपाईँ ट्राफिक नियम मात्र स्पेसिफाई गरेर भन्दै हुनुहुन्छ कि त्यसले चाहिँ अलिकति हामीलाई गाह्रो छ. यो कुरा चाहिँ विद्यार्थीहरूलाई यसरी बृहत् ज्ञान दिनुपर्ने आवश्यक छ.
सडकमा त अब पैदल यात्री हुन्छ, साइकल चालक हुन्छ, अनि अब निजी तथा सार्वजनिक यातायात सवारी चालक सबै हुन्छन्. हामी सबैको आफ्नो अधिकार दायित्व हुन्छ. यी अधिकार र दायित्वबीच, सबैजनाको अधिकार र दायित्वबीच सन्तुलन कायम गर्न चाहिँ के गर्नु पर्ला, के कुरामा ध्यान दिनु पर्ला हामी सबै नागरिक हो.
हजुर हो, त्यो अघि कुरा भयो नि, उदाहरणको लागि अब यसलाई चाहिँ पैदल यात्रीको लागि अब स्थानीय सरकार अथवा सम्बन्धित निकायले सुरक्षित हिँड्ने बाटो बनाइदिनु पर्यो. त्यो त पूर्वाधार भयो,
पूर्वाधार.
तर समस्या के भयो भने नागरिक सचेतनाको कुरा गर्ने हो भने त्यो उपलब्ध पूर्वाधार त्यो फुटपाथमा हिँड्नु पर्यो, होइन. एउटा त्यो, अर्को अहिले चाहिँ यो काठमाडौँमा र अन्य सहरहरूमा पनि साइकलको लागि पनि, किनभने साइकल पनि अति नै जोखिमपूर्ण सवारी साधन हो, यद्यपि त्यो धेरै तीव्र गतिमा गुड्दैन, त्यसले गर्दा आफै साइकल चालकहरू लड्यो भने त्यति त्यो सिभियरली घाइते हुँदैन गम्भीर रूपमा, तर त्यो अरू सवारी साधनसित पर्यो भने त्यसले चाहिँ जोखिम हुन्छ ज्यान जाने। अनि त्यसको अतिरिक्त हजुरले भन्नुभयो निजी भन्नुभयो, अनि त्यसपछि सरकारी पनि हुन्छ। यहाँ हाम्रो देशमा के छ भने विभिन्न रङका प्लेटहरू जो हुन्छ नि, कालो रातो होइन, यस्ता नम्बर प्लेटहरू भएका गाडीहरू एम्बुलेन्स लगायतका सवारी साधनहरू त्यहाँ गुड्छन्। अब ठिक छ, उहाँहरूको वर्गीकरण अनुसार ती सवारी साधनहरूको किसिम र त्यसको उद्देश्य, त्यसको त्यो किनेको किन हो बनेको किन हो भन्ने कारण फरक भए तापनि, त्यो दुर्घटनामा पर्यो भने चालक अथवा त्यसमा भएको व्यक्तिलाई हुने हानि सेम हो सबैमा। हामीले कतिपय अवस्थामा मन्त्रीज्यूहरूको गाडी पनि दुर्घटना भएको सुनेका छौँ, प्रहरीको गाडी दुर्घटना भएको सुनेका छौँ, एम्बुलेन्स दुर्घटना भएको सुनेका छौँ, होइन?
हो,
त्यसो भएकोले मेरो गाडी त सरकारी हो भन्ने त्यो त्यसले फरक पार्दैन कि। अब हजुरले फेरि नागरिक सचेतना भनेको हामी सबै नागरिक हौँ, होइन? जस्तै सिट बेल्ट लाउनु पर्छ भने जुनसुकै ओहदा होस् अथवा जुनसुकै तहको मान्छे होस् सिट बेल्ट लाउनु पर्छ, किनभने सिट बेल्ट लाउनुको दुईवटा कारण छ। एउटा चाहिँ तीव्र गतिमा भएको, अघि मैले भने जुन अचानक रोक्नु पर्दाखेरि उछिट्टिएर निस्किन्छ सवारी साधनबाटै सिसा फुटाएर निस्केको नेपालमै उदाहरण छ सिट बेल्ट नलागेको अवस्थामा। अर्को कहिलेकाहीँ हामी यो खोला नालामा चाहिँ खसेको गाडीहरू हराउने कुरा त्यो बेग्लै कुरा हो, त्यसबाहेक पहाडमा जुन माथिबाट त्यो गाडी पल्टिएर तल झर्छ त्यो बेला यदि सिट बेल्ट हुने हो भने मानिसहरूलाई पक्कै पनि सिट बेल्ट नलागेको अवस्थाभन्दा कम क्षति हुन्छ। किन भन्नुहुन्छ भने त्यो सिट आफैमा अलिकति केही न केही सुरक्षाको लागि बनाइएको हुन्छ, मानिसको शरीर अलिक फ्लेक्जिबल हुन्छ, त्यसलाई समेटेर राख्छ। अहिले कस्तो हुन्छ भने हामी यस्तो के क्रेटमा अन्डा राखेको हुन्छ भने त्यो खुल्ला राख्यो भने क्रेट यसो पल्टिँदा त अन्डा झरिहाल्छ, तर त्यसलाई दुईवटा क्रेटले छोक्यो भने त हामी साइकलमा झुन्ड्याएर लान सक्छौँ नि, त्यसरी बुझ्नुपर्ने यसलाई। अब यो पनि अब नागरिक कर्तव्य, अब हजुरले भने यो सचेतना हाम्रो यो कार्यक्रमको जुन फोकस छ यो कहाँ आउँछ भने अघि भने जस्तै ट्राफिक पुलिसहरू छन् भने त्यो उपयोग गर्ने नत्र नगर्ने भयो भने त्यो कर्तव्य
अरूको लागि गर्दिए जस्तो।
अब सचेतना भने त भित्र आफूभित्र आउने कुरा हो। अब हाम्रो देशमा जन्मिनु भयो बुद्ध, उहाँको तहमा पनि आउन सक्छ भने सामान्य एउटा असल नागरिकको तहमा पनि आउन सक्छ। उदाहरणको लागि मैले बुद्धको किन ल्याएको भने उहाँले आफ्नो सचेतना अरूलाई पनि दिनुभयो र यो विश्वलाई नै शान्तिको एउटा सन्देश जसरी दिनुभयो नि, त्यसै असल नागरिकले पनि आफ्नो जिम्मेवारी आफ्नो नियम पालनहरू गरेर उदाहरणीय रूप बनेर त्यो अरू मानिसहरूले पनि उहाँलाई त माने कुनै चालकलाई चाहिँ कहिले पनि दुर्घटना भएन किन भएन यो कारणले भएन भन्ने कुरा सिकोस् न, होइन? यस्ता कुराहरू हामी चाहिँ यसमा चाहिँ जोड्न सक्छौँ।
स्थानीय समुदाय टोल विकास समितिहरू छन्, विद्यालय सञ्चार माध्यमले सडक सुरक्षा अभियानलाई प्रभावकारी कसरी बनाउन सकिन्छ होला?
अब यसमा मेरो आफ्नै संलग्न भएको म एउटा उदाहरण दिन चाहन्छु। उदाहरणको लागि नेपालमा अहिले यातायात व्यवस्थापनको ऐन उपलब्ध छ, तर सडक सुरक्षा जो अघि हामीले सबै छलफल गऱ्यौँ यी विषयहरूलाई समेट्ने कानुनी बाध्यकारी प्रावधान छैन। त्यो भनेको यात्रुको सुरक्षा कसरी हुने, सडक प्रयोगकर्ताको सुरक्षा कसरी हुने भन्ने कुरामा केन्द्रित छैन सङ्घीय रूपमा। अनि त्यसपछि हामीले त्यसलाई समुदाय स्तरमा यो हाम्रो कुन कुन ठाउँमा जोखिम छ, त्यो जोखिम के कारणले भएको छ, कसरी गर्ने भन्ने कुराको केही नगरपालिकाहरूमा यो चाहिँ गाउँ स्तरको समूह बनाएर अनि त्यहाँको नेतृत्व जस्तै नगर प्रमुख अथवा गाउँ प्रमुख उहाँहरूसित छलफल निरन्तर गर्दाखेरि अनि उहाँहरूको सहकार्यमा स्थानीय तहमा केही कानुनी व्यवस्था गरेर केही त्यसको भौतिक पूर्वाधारमा सुधार गरेर अनि त्यसपछि केही एडभोकेसी भन्छ सचेतनाका कामहरू गरेर त्यहाँ चाहिँ सुधारको कामहरू सुरु गर्नुभएको छ, त्यो गर्न सकिन्छ भन्ने एउटा ठुलो उदाहरण हो, होइन? त्यसको लागि हाम्रो ठुलो बजेट अथवा ठुलो त्यहाँ भौतिक पूर्वाधारको आवश्यकता पर्दैन। यो सचेतना नै एकदमै सचेतनाको कुरा हो। यसकारण अब कहिलेकाहीँ के हुन्छ भने हाम्रो देश हुन त संघीयतामा गइसके तापनि केन्द्रीकृत यो निर्देशनहरूको अझै प्रभाव छ कि, हामी केन्द्रबाट निर्देशन नगएसम्म हजुरले भन्नुभएको टोल अथवा गाउँ अथवा नगरमा चाहिँ खासै त्यसको वास्ता नगर्ने एउटा चलन पनि छ। अब यद्यपि यो धेरै घट्दै गएको छ त्यस्तो भन्न मिल्दैन, तर स्पेसली सडक दुर्घटना रोकथामको विषयमा, सडक सुरक्षाको विषयमा यो काम चाहिँ अझै त्यसै दिशामा गइरहेको छ। त्यसकारण मैले एउटा सानो उदाहरण दिएँ, यदि चाहनुहुन्छ भने आफ्नै टोल विकास आफ्नै नगरपालिका तहमा पनि सचेत नागरिकहरूको अग्रसरतामा आफ्नो गाउँ टोलमा चाहिँ दुर्घटना भइरहेको ठाउँमा किन भइरहेका छन् यसका पछाडि के छ त कारण भनेर त्यसलाई त्यही स्थानीय तहमै हटाउन सक्ने ठुलो सम्भावना छ।
सुरक्षित सडक, जिम्मेवार नागरिक र दुर्घटना मुक्त समाज निर्माणका लागि सम्पूर्ण नागरिकलाई यहाँको सन्देश के हुन्छ?
त्यही त हाम्रो यो अघि छलफलको सम्पूर्ण सारांश के छ भने हामीले सवारी साधन किन्ने भनेको एक ठाउँबाट अर्को ठाउँमा छिटो पुगोस् भनेर हो र त्यसै कारणले सडकहरू पनि निर्माण भएका छन्। तर यति पनि हामीले हतार गर्नु हुँदैन कि एकछिनको लापरवाही नभनौँ अडी बढी हतारले भनौँ एक सेकेन्ड दुई सेकेन्ड अथवा एक मिनटको बढी हतारले आफ्नो ज्यानै जोखिममा जान सक्ने हुन्छ। यहाँहरू श्रोताहरूले कतिपयले चाहिँ सबै आफ्नै आँखाले देख्नुभएको होला। उदाहरणको लागि हालचालै कुनै खोलामा होइन बसहरू अब एकछिन पर्खिनुहोस् भनेर प्रहरी प्रशासनले भन्दा भन्दै पनि सायद यात्रुहरूको कर कापले त्यहाँ जानुभयो अनि त्यसपछि रातभरि उद्धार गर्नुपर्ने अवस्था आयो। कतिपय अवस्थामा ज्यानै जोखिममा हुने अवस्था हुन्छ। कतै घुम्ती चौबाटोमा उताबाट आइरहेको गाडी अथवा कार अथवा मोटरसाइकललाई आफूले एक सेकेन्ड ब्रेक लगाएर जान दिएको भए पुरै बाटो खुल्ने अवस्थामा दुइटैले हतार गर्दाखेरि एक आउँछ दुई आउँछ तिन आउँछ त्यसले जाम बढ्दै गएर आधा घन्टा पन्ध्र मिनटको जाम लाग्ने अवस्था आउँछ। त्यसकारण एक सेकेन्डदेखि लिएर एक मिनटको समय लिएर यो म कुन बाटोमा गइरहेको छु त्यहाँ कस्ता जोखिम छन् मैले के कस्तो सावधानी अप्नाउनु पर्छ भनेर म चालकको पनि मेरो अरू यात्रुहरूको सुरक्षाको जिम्मा पनि मेरो हात काँधमा छ भन्ने कुरा सोच्नु पर्यो भने आफू सिङ एक्लै चालक हो मोटरसाइकलमा आउने हो यस्तो हो भने पनि मेरो परिवार छ घरमा भन्ने कुरा त्यतातिर त्यसरी सोच्दाखेरि पनि आफूलाई एकदम त्यो मोटिभेसन हुन्छ कि नियम पालना गर्ने। यसरी चाहिँ यो आफ्नो नियम उपलब्ध नियम कानुनहरूलाई त्यो पालना गर्ने बानीको विकास हुन्छ भन्ने किसिमको म एउटा सन्देश दिन चाहन्छु।
हजुर, सोचे जस्तो समृद्ध समाज नबन्नुमा नागरिक शिक्षाको कमी हो कि नागरिकले बुझेर पनि बुझपचाएको अथवा नागरिकमा चेतनाको अभाव हो?
यो चेतनाको अभाव पनि होइन, चेतना भन्ने कुरा आउँछ तर व्यवहारमा लागू गर्ने कुरा फरक हो कि। यहाँ तीन किसिमले मानिसको व्यवहार त्यो निर्देशित हुँदो रहेछ। एउटा चाहिँ सामग्री आफूसित त्यो भौतिक वस्तु हुनु अनि त्यो वस्तुको बारेमा जानकारी हुनु। जस्तै उदाहरणको लागि मसित लेख्न मन लाग्यो भने मसित कलम छैन भने मैले कलम किन्नु पर्यो अनि त्यसपछि मसित कलम हुन्छ तर मैले लेख्नु पऱ्यो नि दिनदिनै नत्र त त्यो कलमले आफै लेख्दैन। यो किसिमको त्यो चरण हुन्छ कि। अब हजुरले भन्नुभएको सचेतना हुन्थ्यो ज्ञान हुन्छ ज्ञानलाई चाहिँ व्यवहारमा लागू गर्ने कुरामा चाहिँ धेरै बाधकहरू हुन्छन्। उदाहरणको लागि अहिलेको वर्तमानै परिप्रेक्ष्यको एटलिस्ट सहरी जीवनको कुरा गर्नुहुन्छ भने यातायातकै कुरा गर्नुहुन्छ भने नियम मान्ने चालक भन्दा नियम नमान्ने चालक फाइदामा जस्तो देखिन्छ कि। उदाहरणको लागि जस्तै नियम मान्ने चालक चाहिँ ढिलो पुगेको धेरै ठाउँमा पर्खेको तर आफूभन्दा नियम नमानेर गएको ऊ अगाडि बसिसकेको अगाडि पुगिसकेको अब अहिलेको लागि हतारको कुराको हो कि यो कुरा चाहिँ ओभरटेक गर्यो भने दुईवटा मोटरभन्दा आफू अगाडि पुगेको यो किसिमको उनीहरूलाई यसमा चाहिँ गौरव जस्तो अनुभूति गर्ने यो गलत परिपरिक्ष के। अब त्यसलाई चाहिँ कसरी अर्कोतिरबाट हजुरले रिभर्स बुझ्नुभयो भने आफूलाई अलिकति त्यो जुन नियम मान्ने चालकलाई चाहिँ नमान्ने चालकले चाहिँ हिँड बाबुले भनौँ न अलिकति तिमीले ढिला गर्यो यस्तो खालको कन्भर्सेसन मैले सुनेको छु कि। त्यसले के हुन्छ भने चालक जोले चाहिँ आफ्नै नियम मानेर अगाडि बढ्ने हुन्छ उहाँहरूलाई त्यसले हौसला दिँदैन। यसलाई चाहिँ एक किसिमको बाधकको रूपमा यसलाई चाहिँ व्यापक समाजको रूपमा पनि गर्नु न। अब अहिले हालचालै हाम्रो अथवा नयाँ किसिमको प्रणाली सुरु भएको छ त्योभन्दा अगाडिको यसो हेर्दै जाने हो भने विभिन्न किसिमका अब खबरहरू सञ्चार माध्यमहरूबाट आएका कुरा सुन्दाखेरि छिटो छिटो प्रगति गर्ने व्यक्तिहरू होइन यस्तो यस्तो कुराहरू त अरूहरू होइन अलिकति होइन त्यस्तै नकारात्मक किसिमको व्यवहारबाट नै अगाडि बढेको जस्तो लाग्दैन त होइन। यसलाई छोटकरीमा भन्नु पर्दा यातायात भनेको एक ठाउँबाट अर्को ठाउँमा जोड्ने माध्यम त हो नि, तर समाज भनेको फेरि सबै चिज जोडिएको आफैमा जोडिएको एउटा चाहिँ संरचना हो। त्यसले गर्दा त यो यातायात त त्यो समाजकै एउटा अभिन्न अङ्ग हो। अब समाज जस्तै अब पानीको मुहान नै धमिलो छ भने हजुरले एउटा राम्रो त्यो धारा पित्तलको लाए पनि सुनको लाए पनि पानी त त्यो जुन मुहान छ नि त्यहीबाट आउने हो।
हस् त, आजलाई नागरिक शिक्षा कार्यक्रम यति नै। अर्को हप्ता नागरिक शिक्षाको विषयमा अरू सन्दर्भ लिएर हामी फेरि भेट्नेछौँ। आजको यो श्रृङ्खलाबाट संयोजक उद्धव सिंह स्वागडी, प्राविधिक सहकर्मी सुलोचना बज्राचार्यसँगै विमला राई र भानुभक्त खड्का बिदा हुन्छौँ। नमस्कार।